दिन का एक तंज रहा हो। ये दुनिया इस लॉजिक को नहीं कभी मानने को तैयार होगी। ये तो देखिए, एक मैं एक जर्नलिस्ट होने के नाते मैं आपको बता रहा हूँ कि अगर हिंदू पाकिस्तान को इस इशू को उठाना भी था, ह्यूमन राइट्स के नजरिए से भी उठाना था, तो उनका सहारा जो है, उसका आर्गुमेंट जो है, किसी टेररिस्ट के डेस्क के ऊपर या किसी टेररिस्ट ऑर्गेनाइजेशन के ऊपर से, या आप ऐसे लोगों को आगे करके जो जो पूरी दुनिया जिसको जो है एक टेररिस्ट के रूप में जानता है, ये अपने ही केस को जो है कमजोर करने वाली बात है। आप ये बिल्कुल ही समझ में नहीं आ रहा है कि भाई कि पाकिस्तान से इस तरह की बातें क्यों हो रही है। वहां पे तो पार्लियामेंट के अंदर ही बात हुई है, वहां की सरकार ही ब्लैक डे मना रही है, और ये भी कैसे कहा जा सकता है कि भाई कि वहां की मीडिया ने, वहां के अखबारों में, वहां के वो पॉलिटिकल पार्टीज जो है, उन सब का समर्थन उनको मिल रहा है, और वो एक मतलब बिल्कुल पाकिस्तानी स्ट्रेंथ जैसा ऐसा लग रहा है कि कश्मीर के मुद्दे पे कि जो वजीर खारजा जो पाकिस्तान के हैं वो बाकायदा वो हफीज सईद साहब हो गए हैं।
अच्छा, दूसरे मुझे ये बताइए कि इस बात में कितनी हकीकत है जो पाकिस्तान कहता है कि ये वहाँ के लोगों की अपनी एक तहरीक है, वहाँ के जो आज़ादी पसंद लोग हैं या वहाँ से जो जिनको वो लोग हुर्रियत पसंद कहते हैं, वो खुद को उनमें से एक शख्स को और उसके साथियों को मार दिया गया और अब वहाँ के लोग अपने तौर पर तहरीक चला रहे हैं, आपके ख्याल में इसमें कितनी हकीकत है?
देखिए, तहरीक चल रही है, बिल्कुल चल रही है। कश्मीर में ऐसे लोग हैं जो हिंदुस्तान के साथ जो है वो एक अलग तरह का रिलेशनशिप चाहते हैं, वो बिल्कुल सही बात है। कई सारे संगठन हैं, लीडर्स हैं जो हिंदुस्तान के साथ नहीं रहना चाहते हैं, ये भी सच्चाई है। लेकिन ये सारे प्रॉब्लम्स तो हम जब से देश आजाद हुआ है, जब से कश्मीर बना है, तब से ये प्रॉब्लम चलती आ रही है। ये कोई नई बात नहीं है और इसको नकारा भी नहीं जा सकता है। कोई ये कहते कि भाई कश्मीर में सब कुछ शांत है, ये तो झूठ बात होगी। वहां पे है प्रॉब्लम्स है, हिंदुस्तान का भी एक पॉइंट है, उसे पाकिस्तान का भी एक नजरिया है, और वहां पे कश्मीर के जो लोग हैं उनका भी अपना एक व्यू पॉइंट है। तो ये बिल्कुल ये बात तो और यही प्रॉब्लम है, इसलिए प्रॉब्लम है, इसलिए तो ये इतनी सारी चीजें हो रही है।
अच्छा, एक सवाल ये पैदा होता है कि जो भी कुछ हो रहा है पाकिस्तान जब उससे बरी जिम्मा है, वही कहता है कि हमारा कोई ताल्लुक नहीं है इससे, तो क्या इस किस्म के बयानात उन ताल्लुकात को मजीद खराब नहीं कर देंगे जो पहले ही खिंचाव का शिकार हैं?
देखिए, अब समस्या क्या है कि एज ए जर्नलिस्ट ये आप मतलब हम लोग तो चीजों को एनालाइज ही कर सकते हैं। जब तक हम कश्मीर को एक जो है हिंदुस्तान और पाकिस्तान के बीच का एक धरती का टुकड़ा मान करके बैठे रहेंगे, तब तक तो प्रॉब्लम सॉल्व नहीं होना है। अगर जब हिंदुस्तान और पाकिस्तान की सरकारें, लोग, सिविल सोसाइटी, आर्मी और सारे लोग, जो कश्मीर में रहने वाले लोग हैं, उनके एक्सपीरियंसेस को जब तक हम समझेंगे नहीं, जानेंगे नहीं, वहां के अगर यूथ है अब उसकी क्या एक्सपीरियंसेस है, वो क्या करना चाहता है, वहां की प्रॉब्लम्स क्या क्या है, जब तक उस पर हम ध्यान नहीं देंगे, तब तक तो ये ऐसे ही बयानबाजी होते रहेंगे। हिंदुस्तान ये कहता रहेगा भाई हमारा अटूट अंग है, पाकिस्तान ये कहता रहेगा कि भाई हम वहां पे जो है आजादी करेंगे। बहुत सारे ऐसे लोग होंगे जो डिसग्रंटल्ड होंगे, डेमोक्रेसी जिनको पसंद नहीं है, तो वहां पे अलग तरीके का वो मूवमेंट चलाएंगे, कोई वायलेंट हो जाएगा, कोई इस्लाम को लेकर के आ जाएगा, कोई जो है वो बिल्कुल नक्सलाइट बन जाएगा। ये आम बातें होती है, ये चीज तो होना ही होना है। दो पॉइंट ये है कि जो वहां के लोग हैं, जो वहां के लोग क्या चाहते हैं, उस पर जो है हिंदुस्तान, पाकिस्तान और सब लोगों को उस पर समझना होगा। अब सवाल ये उठता है कि हम एक ऐसे दौर में जी रहे हैं जहां हर चीज का मतलब जो है वो बिल्कुल अलग ढंग से ले लिया जाता है। अब जैसे हफीज साहब ने इस चीज में घुस गए, उनके बयान को देखिए तो ऐसा लग रहा है कि ये जो इंडिपेंडेंस स्ट्रगल अगर सो कॉल्ड जो पाकिस्तान के लोग कहते भी है, तो ऐसा लग रहा है कि वो कोई जिहाद वहां चल रहा है। अब जिहाद के नाम पर तो देश अलग नहीं होता, जिहाद के नाम पर तो आपको कश्मीर में आजादी नहीं मिलने वाली है। तो ये सब चीजें हैं जो अब बहुत सारी चीजें मिक्स हो गई हैं, पूरा माहौल जो है वो और भी खराब दिन ब दिन होता चला जा रहा है। तो इसमें लीडरशिप का काम जरूर होगा आगे आकर के, कि वो आगे आए और एक कोई बढ़िया ह्यूमन ग्राउंड के ऊपर और एक अच्छे से कोई सोल्यूशन निकाल के लेकर के आए। लेकिन इसकी संभावनाएं अभी जो है, इसकी पॉसिबिलिटी نیئر فیوچر میں جو کم نظر آ رہی ہے, جس طرح کے ڈیولپمنٹس ڈومیسٹک لیول پہ پالیٹکس کا پاکستان کے اندر ہے یا پھر ہندوستان کے اندر میں ہے, تو یہ بڑا ہی ایک گلومی پکچر جو ہے نظر آ رہا ہے ہمیں.
مگر ایک سوال یہ پیدا ہوتا ہے جو کہ میرا آخری سوال بھی ہے آپ سے, کہ جس طرح سے پاکستان کا اپنا ایک پوسچر ہے کہ آفیشلی وہ بالکل یہ کہتا ہے کہ ہمارا کوئی تعلق نہیں ہے, ہم کچھ نہیں کر رہے ہیں سوائے مورل سپورٹ کے, تو کیا یہ بات تو خود انڈین لیڈرشپ کے لیے ضروری نہیں ہے کہ وہ بھی ماحول کو بہتر رکھنے کے لیے اسی پوسچر کو مینٹین کریں؟
دیکھیے, لیڈرز تو لیڈرز ہی ہیں, جو ڈومیسٹک پالیٹکس جو ہوتا ہے ہر لیڈرز کے اوپر جو ہے اس پہ وہ نظر ہوتا ہے. ابھی آج پی او کے اندر میں چناؤ تھا, وہاں پہ ساری پولیٹیکل پارٹیز پاکستان کی چناؤ لڑ رہی تھی, ساری بڑی بڑی پارٹیاں لڑ رہی تھی, اس سے کیا ایکسپیکٹ کریں ہم؟ ہندوستان میں آلریڈی پرابلم چل رہا ہے, یہاں چونکہ وائلنس ہو رہا ہے, وہاں پہ آلریڈی ایک بی جے پی اور پی ڈی پی کی سرکار ہے, وہ آلریڈی سارے وپکش کے نشانے پہ ہے, تو ڈیموکریسی سے بہت ساری چیزیں سالو بھی ہوتی ہیں, تو اس کی کچھ کمپلشنز بھی ہیں, اور اس لیے ان بیان کے اوپر جو ہے بیان کے اوپر تو زیادہ مجھے تو وشواس نہیں ہوتا ہے, نہ میں اس کو توجہ دیتا ہوں. پالیسیز کیا لیتے ہیں آپ, ڈیسیزنس کیسے لیتے ہیں, اس پہ نظر کرتا ہے. ابھی ہندوستان کے لیے سب سے زیادہ امپورٹنٹ کام یہ ہے کہ جو کشمیر کے لوگ کی جو ناراضگی ہے اس کو کس طرح سے وہاں پہ مرہم لگایا جائے, اس کو ختم کیا جائے, اور جو لوگوں کی جانے جا رہی ہے, جو وہ وائلنس ہو رہا ہے اس کو روکا جائے. یہ سب سے پہلی پرائیورٹی ہونی چاہیے. اس میں ہندوستان پاکستان اور کشمیر کے لوگوں کی کیا بھومکا ہو سکتی ہے, اس سے بات چیت ہونی چاہیے.
بہت شکریہ ڈاکٹر منیش کمار آپ کا. اور سامعین, ہم چلتے ہیں ایک اور متعلقہ موضوع کی جانب. جیسا کہ آپ جانتے ہیں کہ پاکستان کے زیر انتظام کشمیر میں آج جو قانون ساز اسمبلی کے 10ویں انتخابات ہوئے ہیں, ہم یہ جاننا چاہیں گے اپنے تجزیہ کاروں سے کہ یہ جو انتخابات ہیں یہ کشمیر کی, یعنی اس کشمیر کی جو بھارت کے زیر انتظام ہے, صورتحال پر کس طرح سے اثر انداز ہوں گے, اور خود پاکستان کے زیر انتظام کشمیر میں جو پولیٹیکل پارٹیز ہیں ان کا کیا رویہ ہے. ہمارے ساتھ تو جناب افضل عالم صاحب ہیں, جرنلسٹ ہیں, تجزیہ کار ہیں, اور خضر حیات عباسی صاحب ہیں جو ایک سینئر تجزیہ کار ہیں. میرا پہلا سوال خضر حیات عباسی صاحب آپ سے ہے کہ یہ جو انتخابات ہوئے ہیں ان میں پاکستان کی جو سیاسی جماعتیں جس طرح سے انوالو ہوئی ہیں, کیا اس سے کوئی بہتر تاثر جائے گا دنیا میں؟
جی, ایسا ہے کہ یہ پہلی بار ہے کہ پاکستان کی جو مین سٹریم پولیٹیکل پارٹیز ہیں وہ آزاد کشمیر کے اندر براہ راست آ کر الیکشن لڑ رہی ہیں. پہلے یہ ہوتا تھا کہ پاکستان کی جماعتیں یہاں کی جو ریاستی جماعتیں ہیں ان کو کسی نہ کسی جماعت کی سپورٹ کرتی تھی. 2011 میں بھی پاکستان مسلم لیگ جو اس رولنگ پارٹی ہے انہوں نے اپنی پارٹی کو سپورٹ کیا تھا. اس الیکشن سے پہلے کوئی پاکستانی جماعت یہاں پر نہیں تھی پیپلز پارٹی کے علاوہ, تو پیپلز پارٹی کا بھی دعویٰ یہ تھا کہ وہ یہیں فیصلے کرتے ہیں, ریاست کے اندر فیصلے کرتے ہیں. تو میں سمجھتا ہوں کہ اس بار یہ ہوا ہے کہ وہاں کی جو جماعتیں ہیں, جو ان کے وہاں جھگڑے ہیں پاکستان کے اندر, جس طرح عمران خان کی پی ٹی آئی ہے اور نواز شریف کی مسلم لیگ, ان کے درمیان وہاں پر جو ایک کنفرنٹیشن ہے اسی کو لے کر وہ یہاں پر آئے ہیں, اور اس کا نقصان یہ ہوا ہے کہ یہاں کے جو مقامی مسائل تھے, یہاں کے لوگوں کے جو ایشوز تھے, پبلک انٹرسٹ کے جو معاملات تھے, وہ پس منظر میں چلے گئے, اور ان کی جو پاکستان میں لڑائی ہے وہ یہاں آزاد کشمیر کے اندر یہاں کی گلیوں میں اور یہاں کی سڑکوں پہ لڑی گئی ہے.
تو کیا اس سے کوئی دنیا کو خراب تاثر جائے گا, خاص طور پر وادی کشمیر میں جہاں ہندوستان کا کنٹرول ہے, کیا میسج جائے گا اس سے؟
یقیناً اس سے ایک نیگیٹو میسج جائے گا, اس لیے کہ پاکستان کا اب تک موقف یہ رہا ہے کہ آزاد کشمیر جو ہے وہ انڈیپینڈنٹ ہے, ان کی اپنی ایک اٹانمس ریجن ہے, ان کا اپنا آئین ہے, ان کا اپنا فلیگ ہے, وزیر اعظم ان کا اپنا ہے, صدر اپنا ہے, ان کا قانون ساز اسمبلی ہے. یہ ایک دنیا میں ایک تاثر تھا, لیکن اب پاکستان کی ساری مین سٹریم پارٹیز, بڑی بڑی پیپلز پارٹی ہے, مسلم لیگ ہے, پی ٹی آئی ہے جو عمران خان کی, وہ جب یہاں آ کے لڑ رہی ہیں تو اس کا نیگیٹو اثر ہوگا, اور وہاں کی کشمیر کے اندر جو بی جے پی وہاں کی ہے یا ہندوستان کی جو جماعتیں, ان کو موقع ملے گا کہ وہ بھی وہاں کی سیاست میں براہ راست مداخلت کریں.
اچھا ہمارے ساتھ رہیے افضل امام افضل عالم صاحب، یہ فرمائیے کہ جو خود پاکستانی کشمیری کی سیاسی جماعتیں ہیں ان کا اس بارے میں کیا تاثر ہے، وہ کس طرح سے ریئیکٹ کر رہی ہیں پاکستان کی مین اسٹریم سیاسی جماعتوں کی آمد پر؟
سر جو یہاں کی دو بڑی سیاسی جماعتیں، ایک آل جموں کشمیر مسلم کانفرنس جو یہاں کی زیادہ عرصہ تک حکمران جماعت ہی رہی ہے، اور پھر یہاں جموں کشمیر پیپلز پارٹی ہے جو یہاں ہلفتن ریاستی جماعتیں ہیں، یہاں کی جو ان کے موقف تھے وہ بھی الگ الگ تھے. آل جموں کشمیر مسلم کانفرنس پہلے تو یہ کہہ رہی تھی کہ جی یہ غیر ریاستی جماعتوں کی یہاں جو مداخلت ہے اس سے آزاد کشمیر پہ بڑے، تحریک آزادی کشمیر پہ بڑے منفی اثرات مرتب ہو گئے، لیکن ان الیکشن پہ اس نے اپنی سیاسی ضرورت کے تحت تحریک انصاف سے جو پاکستان کی سیاسی جماعت ہے اس سے انتخابی اتحاد کیا، اور جو جموں کشمیر پیپلز پارٹی تھی اس کا موقف اس سے تھوڑا برعکس تھا. اس کا یہ موقف تھا کہ جو پاکستان کی سیاسی جماعتیں ہیں انہیں وہاں یہاں جو ہے بے شک آنا چاہیے، اور اس جماعت نے بھی پاکستان کی سب سے بڑی جو اس وقت رولنگ پارٹی ہے پاکستان مسلم لیگ نون اسے انتخابی اتحاد کیا. یوں آزاد کشمیر کی جو یہاں کی ہلفتن ریاستی جماعتیں ہیں انہوں نے پاکستان کی سیاسی جماعتوں سے اتحاد کیا، اور جو ابھی تک نتائج آئے الیکشن کے اور ان دونوں سیاسی جماعتوں کے جو قائدین ہیں انہوں نے کامیابی حاصل کر لی ہے.
اچھا میرا اب سوال ہے خضر حیات صاحب آپ سے، یہ بتائیے مجھے کہ جو خود وہاں کے پاکستانی کشمیر کے جو اندرونی مسائل ہیں، کیا لوکل جماعتیں جو وہاں کی ہیں وہ بہتر طور پر حل کر سکتی ہیں، یہ جو قومی مین اسٹریم کی جماعتیں ہیں وہ ان مسائل کو حل کرنے میں زیادہ کردار ادا کر سکتی ہیں؟
دیکھیے یہاں کا سب مسائل کیا ہیں، یہاں کا سب سے پہلا مسئلہ یہ ہے کہ یہاں کی جو لیجسلیٹو اسمبلی ہے وہ امپاور ہونی چاہیے، اس کو یہ اختیار ہونا چاہیے کہ وہ یہاں کے لوگوں کی انٹرسٹ میں لیجسلیشن کرے. لیکن ہوتا کیا ہے کہ آزاد کشمیر کی قانون ساز اسمبلی کوئی قانون بنا ہی نہیں سکتی جب تک کہ جوائنٹ سیشن نہ ہو. جوائنٹ سیشن ہوتا ہے جموں کشمیر کونسل کے ساتھ جس کے وزیر اعظم پاکستان جو ہے وہ چیئرمین ہے، اور وہ چھ اپنے اس کے ریپرزینٹیٹو جو ہیں ان کو نامینیٹ کرتے ہیں، اور یہ جب جوائنٹ سیشن ہوتا ہے تو وہ ڈومینیٹ ہو جاتا ہے پاکستان وہاں جو اسلام آباد میں گورنمنٹ ہوتی ہے، اور اس کا نتیجہ یہ ہوتا ہے کہ یہاں کوئی بھی لیجسلیشن جو ہے وہ انڈیپینڈنٹلی یہاں کی جماعتیں نہیں کر سکتی جو بھی پارٹی حکومت میں ہو. دوسرا مسئلہ یہاں کا یہ ہے کہ جو یہاں چیف الیکشن کمشنر آپ تعینات نہیں کر سکتے، سینئر جوڈیشری کے جو ججز ہیں ان کی تعیناتی آپ نہیں کر سکتے اپنے طور پر، آپ کو کشمیر کاؤنسل سے اور جو منسٹر کشمیر افیئر ہے اس کی کنسنٹ لینی پڑتی ہے. تو یہ تو وہ مسائل لیجسلیشن کے حوالے سے، یہاں بڑے بڑے اور مسائل بھی ہیں. یہاں 2005 میں ارتھ کویک آیا تھا اور جو بیسک ہمارا انفراسٹرکچر اس وقت تباہ ہو گیا تھا وہ ابھی تک ریکنسٹرکشن نہیں ہو سکی، 11 سال گزرنے کو ہیں. تو جو فنڈس ہوتے ہیں وہ پاکستان سے آتے ہیں، تو یہاں کی اگر کوئی مقامی جماعت ہوگی تو وہ یہاں کے لوگوں کے جو رائٹس ہیں ان کی بات کرے گی، اور اگر وہی جماعت ہوتی ہے جس کی اسلام آباد میں بھی حکومت ہے اور یہاں بھی اسی کی حکومت ہے تو وہ کیا بات کریں گے ان کے سامنے وہاں پر.
اچھا یہ بتائیے افضل عالم صاحب کہ آپ کیا یہ سمجھتے ہیں کہ یہ انتخابات جو ہیں یہ اس خطے کے جو پاکستانی کشمیر ہے مسائل کو حل کرنے میں معاون ثابت ہوں گے؟
میرا موقف یہ ہے کہ بالکل یہ مسائل حل کرنے کے قابل ہوں گے، کیونکہ یہاں آزاد کشمیر کے اندر پاکستان کی جو رولنگ پارٹی ہوتی ہے اس کے اثرات براہ راست آزاد کشمیر پر ہوتے ہیں. آزاد کشمیر کے جو مین 4-5 عہدے ہیں جیسے چیف سیکرٹری ہے، آئی جی پولیس ہے، بالخصوص سیکرٹری مالیات جس نے سارا یہ مالی معاملات دیکھنے ہوتے ہیں، تو یہ پاکستان سے ہوتے ہیں. اور ماضی میں یہ جو آج کی جو ابھی تک حکمران جماعت ہے پاکستان پیپلز پارٹی، اس کا بھی یہی رونا تھا کہ وہاں جو تھی پاکستان مسلم لیگ نون کی حکومت تھی اور آزاد کشمیر میں پیپلز پارٹی کی حکومت تھی، اس کی وجہ سے وہاں سے
फंडिंग बंद होती थी और यहाँ पे तामीर और तरक्की का अमल जो है ठप हो जाता था। अब ये उम्मीद की जा सकती है, और माजी उससे पहले जब पाकिस्तान में मुस्लिम लीग नून की हुकूमत थी, उससे पहले वहाँ पीपल पार्टी की हुकूमत थी और यहाँ भी आजाद कश्मीर में पीपल पार्टी की हुकूमत थी, तो इस तरह उनका बड़ा अच्छा कोलिशन था।
हाँ हाँ, मेरा सवाल आपसे यहाँ पर यही है कि एक वक्त ऐसा भी था कि पाकिस्तानी कश्मीर में भी पीपल्स पार्टी की हुकूमत थी और पाकिस्तान में भी उन्हीं की हुकूमत थी, क्या उस वक्त जो डेवलपमेंट हुआ है वो कुछ गैर मामूली हुआ है?
सर, पीपल्स पार्टी डिलीवर नहीं कर सकी जो उसे करना चाहिए, लेकिन ये जो अपकमिंग गवर्नमेंट जो अब नतीजे ही बता रहे हैं कि पाकिस्तान मुस्लिम लीग नून की हुकूमत बनने जा रही है, इससे ये उम्मीद की जा सकती है, क्योंकि एक तो मियाँ मोहम्मद नवाज शरीफ कश्मीरी नस्ल है, आज़ाद कश्मीर से उन्हें खसूसी दिलचस्पी है, और बिलखसूस पाकिस्तान के अंदर कश्मीरी जो कम्युनिटी है उसका बड़ा रोल है, और इससे ये उम्मीद की जा सकती है कि आज़ाद कश्मीर में इससे पहले भी मियां मोहम्मद नवाज शरीफ ने आज से 2-3 साल पहले कई मेगा प्रोजेक्ट किए हैं जिनकी अरबों में लागत है, तो जो जिनकी वो एक ने और दूसरा जो उनकी प्रोसेस सारा हो चुका है, तो ये
बहुत शुक्रिया अफजल आलम साहब आपका और जनाब खिज़र हया साहब आपका। हम एक ब्रेक लेंगे और ब्रेक के बाद फिर अगले सेगमेंट्स की तरफ जाएंगे।
प्रोग्राम हक आपके हर इतवार को पाकिस्तान में रात 9 बजे से 10 बजे तक और भारत में रात 9:30 बजे से 10:30 बजे तक मखसूस मौजूदात पर माहरीन अपने ख्यालात का इजहार करेंगे और आप फोन करके उनसे सवाल भी कर सकते हैं। फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब ईमेल और फेसबुक के पैगाम मुदस्सर मंजर के साथ। वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
वेलकम बैक सामने। जैसा कि आप खबरों में सुन चुके हैं कि पाकिस्तान, अफगानिस्तान और यूएनएचसीआर का सह फरीकी इजलास इस्लामाबाद के कुर्ब जवार में हुआ है, जिसमें मसला था कि तालिबान की वापसी का किस तरह से बंदोबस्त किया जाए। उधर अफगान तालिबान ने एक बयान दिया है, उसमें पाकिस्तान से उन्होंने कहा है कि हुकूमत पाकिस्तान अफगान पनाह गुजीनों के साथ नरम रवैया अख्तियार करे। हम गुफ्तगू करेंगे इसी हवाले से। हमारे साथ इस वक्त टेलीफोन लाइन पर मौजूद हैं जनाब जनरल कादिर बलोच साहब, जो मिनिस्टर ऑफ स्टेट्स एंड फ्रंटियर रीजन है। कादिर बलोच साहब, ये बताइए कि ये जो तालिबान का इस वक्त बयान आया है और जो उन्होंने एक मतालबा किया है या दरख्वास्त की है, इस पर हुकूमत पाकिस्तान किस तरह से रिएक्ट करेगी?
दरख्वास्त मैंने उनकी सुनी नहीं है, मतलब
उन्होंने ये कहा है, उनका बयान आया है कि पाकिस्तान की हुकूमत को और खैबर पख्तूनख्वा की हुकूमत को इन अफगान पनाह गुजीनों के साथ नरमी का रवैया अख्तियार करना चाहिए। मतलब ये कि आपने बड़ी मेजबानी की, आपका बहुत शुक्रिया, आपने बड़ी जहमत की, लेकिन अभी उनको ना निकालें।
मेरी बात यह है कि तालिबान के साथ हमारा किसी किस्म का कोई ताल्लुक नहीं है, क्या तालिबान अफगानिस्तान के हो या पाकिस्तान के हो। अफगान मुहाजिरीन रह रहे हैं, मुहाजिरीन के स्टेटस है और उन्हें जाना है, इसके लिए हमें कहीं से कोई डिटेशन की रिक्वायरमेंट नहीं है, ना किसी की दरख्वास्त करने की जरूरत है। असल में 37 साल तक हम इनको बर्दाश्त करते रहे हैं और बड़े अच्छे तरीके से हमने उनके साथ सलूक गवा रखा है। अभी वक्त आ गया है कि अफगान हुकूमत उनके लिए बंदोबस्त करे, जिसके लिए वो काफी दिलचस्पी भी रख रहे हैं और जो कुछ उन्होंने ये सिक्योरिटी हमारी यूनिटी को जो कुछ होता है उसमें काफी मुस्बत डेवलपमेंट वहाँ पर हो रहे हैं। और पिछले 2-3 दिन से 1,000 से 12-1300 मुहाजिर रोजाना यहाँ से जाने लगे हैं और अभी ये पिकअप करेगा। और भी यूनाइटेड नेशन हाई कमीशन फॉर रिफ्यूजीज ने जो उनके लिए पैकेज था इसको बदल कर दिया है, ये काफी राइट सेंटर है उनके लिए। और अभी अगर आए अफगान हुकूमत ने भी वहाँ पर उनके लिए अच्छे बंदोबस्त किए, प्लाटिंग का बंदोबस्त किया गया, जमीनी का बंदोबस्त किया गया और काफी बेशक।
कादिर बलोच साहब, एक सवाल ये पैदा होता है कि तकरीबन 15 लाख जो है वो रजिस्टर्ड महाजरीन है और इतनी ही तादाद में ऐसे हैं जो गैर रजिस्टर्ड हैं, उनको आप किस तरह से शॉर्ट आउट करेंगे और उनको किस तरह से आप जी
अफगान हुकूमत के साथ हमारा एक अभी अंडरस्टैंडिंग हमारी हो गई है और 15 नवंबर तक हमें ये डेडलाइन हमें दिया हुआ है। इस दौरान में वो कुछ डॉक्यूमेंट उनको इश्यू करेंगे अफगान हुकूमत, और इसके लिए फैसिलिटेशन की रिक्वायरमेंट होगी पाकिस्तान में, वो हम करेंगे।
तो वो जो आपकी जो अंडरस्टैंडिंग हुई उसके तहत इन जो अनरजिस्टर्ड पनाह गुजीन है इनको आप शनाख्त किस तरह करेंगे?
हमने कहा कि हम कम अज कम ये उनके पास अफगानी डॉक्यूमेंट उनको इशू किए जाएंगे, वो अब बतौर अफगानी चीज किए जाएंगे, और हमारी उनके साथ अंडरस्टैंडिंग है कि 15 नवंबर तक इनको डॉक्यूमेंट इशू करें और उसके बाद उनकी वापसी शुरू हो जाए। अभी से वापसी शुरू है, लेकिन उसके बाद फिर एक प्लान के मुताबिक उनको वापस ले जाया जाए या बाकी लोग साथ। अभी भी जो वापस जा रहे हैं इसमें गैर रजिस्टर्ड ले जाए, इनकी तादाद ज्यादा है मुकाबले तक प्योर कार्ड होल्डर्स रजिस्टर्ड है।
अच्छा, आपने कोई कट आउट डेट रखी है कि किस तारीख तक आप यकीनन इन तमाम पनाह गुजीनों को वापस भेज देंगे?
जी, जिस किस्म की बातचीत हमारी हुई है, जो हमारी अफगान हुकूमत से जो इतलात हमने उनको दी है, उसकी काफी सिंसियरिटी नजर आ रही है, और जो हमसे उन्होंने वादे किए हैं कि वहां पर जो बंदोबस्त करेंगे अफगानिस्तान के अंदर उनको एंकर करने के लिए, फुल कास्ट करने के लिए, तो उम्मीद की जानी चाहिए कि अगले साल के आखिर तक सारे लोग सुनेंगे।
जनरल कादर बरोज साहब, बहुत शुक्रिया आपकी जहमत का, आप तशरीफ लाए यहाँ पर, आपका बहुत शुक्रिया। और हमारे साथ इस वक्त तो टेलीफोन लाइन पर मौजूद हैं पॉलिसी इंस्टीट्यूट के ब्रिगेडियर साद नज़ीर साहब और अहमद तारिक साहब व संगीन शाह साहब, जो एसोसिएट हैं काउंटर इंसर्जेंसी रिसर्च ग्रुप के। ये फरमाइए ब्रिगेडियर साद नज़ीर साहब कि ये जो तालिबान इस वक्त एक बात कर रहे हैं कि पाकिस्तान को नरमी का रवैया अख्तियार करना चाहिए, इससे आप क्या समझते हैं, क्या चाहते हैं वो कि पाकिस्तान उनको न निकाले, उनको रहने दे?
जी, जहाँ तक अफगान रिफ्यूजीज का ताल्लुक है तो इसमें तो पाकिस्तान में भी बहुत सारे लोग कहते हैं कि इनके साथ जो रवैया रखे वो नरमी का रखे, और इतने साल जो हमने इसको पनाह रखी थी, इनको यहाँ पर कारोबार करने दिया, इनको यहाँ पर अपने दरवाजे उनके लिए खोल दे, इनके मेहमान नवाजी कर दी, सब कुछ कर दिया, तो अगर हम सख्ती करेंगे और इनके साथ तेजी से पेश आएंगे तो ये तो अफगान कौम है और अफगान कौम हमारा पड़ोसी है और कई रिश्तों में जुड़े हुए हैं, तो ये नामुनासिब बात है। पख्तूनों के रिवायात के भी खिलाफ है, इस्लाम के उसूलों के भी खिलाफ है, और अदरवाइज पड़ोसी के जो हकूक है उसके भी खिलाफ है, तो वो तो नहीं होनी चाहिए। नरमी तो जरूर होनी चाहिए, सख्ती नहीं करनी चाहिए। दूसरी बात ये है कि अफगान तालिबान भी जाहिर है कि अफगानिस्तान के हैं और ये भी अफगानिस्तान नेशनल हैं, और इसमें बहुत सारे हैं जो कि तालिबान के हमदर्द हैं और कुछ हुकूमत के भी उधर के हमदर्द होंगे, जाहिर है कि एक पॉलिटिकल डिवीजन है, तो वो नहीं चाहेंगे कि उनके जो हमदर्द है वो भी जो पाकिस्तान के लिए साफ गोशा रखते हैं वो भी खराब हो जाए या पाकिस्तान का इमेज इससे खराब हो और फिर तालिबान पर जो पाकिस्तान का असर है वो भी उस तरीके से कम हो जाए। तो और दूसरी बात ये, अगर ये जाते हैं तो वहाँ पर तो हालात तो ठीक नहीं है, वहाँ पर अफगान हुकूमत भी कहते हैं कि तो हालात ठीक नहीं है, अक़वामे मुत्तहिदा भी कहते हैं हालात ठीक नहीं है, अमरीका भी कहते हैं, तो ऐसे हालात में उनको पीछे धकेलना इस तरीके से कि वो राजी न हो या उनके लिए अमन की जगह न हो, तो मेरे ख्याल में ये इंसानी हकूक का एक मसला बनेगा, और इंसानी हकूक का मसला जब बनता है तो फिर हर इंसान का जाहिर है कि उसके लिए साफ गोशा भी होता है और उस पर हम उसके साथ हमदर्दी भी होती है। एक तो ये बात है, दूसरी बात ये कि अफगान तालिबान जो है वो भी कुछ मतलब है कि जो मौजूदा हालात जा रहे हैं उस हालात में जो पॉपुलर फीलिंग है, और पॉपुलर फीलिंग तो ये है कि इनको ज्यादा न छेड़ा जाए, इनके साथ सख्ती न की जाए, और तो उसके साथ अपना मतलब है कि जो वजन है वो उस साइड पर रख रहे हैं। और तीसरी बात में ये भी कहना, अभी मैं कारखानों मार्केट गया हुआ था और वहाँ पर बहुत सारे अफगान रिफ्यूजीज हैं, उनकी दुकानें हैं, उनका कारोबार है, तो मेरे काफी सारे लोगों से बात हुई, तो ये जो मसला है ये काफी मल्टीपल है, बहुत सारे लोगों ने इधर शादियां कर रखी है, इनकी रिश्तेदारियां हैं, कुछ के पास पाकिस्तानी शनाख्ती कार्ड है, कुछ के पास तो अफगानी है, कुछ के पास दोनों नहीं है, और कुछ ऐसे भी हैं जो कि इधर पैदा हुए, जवान हुए, स्कूलों में पढ़े, उनका फॉर्म ए बन गया, वो बन गया, और रिश्तेदारियां भी हो गई, शादी इधर हो गई उधर हो गई, यानी बहुत सारे मल्टीपल प्रॉब्लम्स है। तो इस तरीके से 35 40 سال کے بعد, بلکہ کچھ تو یہ ہے 50 60 سال کے بعد اس طریقے سے خاندانوں کو بانٹنا, یہ میرے خیال میں کہ ایک سوشل کرائسس بن جائے گا. اگر ان کی پہلے سے سروے نہیں کی گئی اور پراپر طریقے سے ان کی درجہ بندی نہیں کی گئی تو میرے خیال میں سب کو ایک لاٹھی سے ہانکنا کوئی مناسب بات نہیں ہے.
اچھا, ہمارے ساتھ رہے گا سنگین شاہ صاحب. یہ فرمائیے کہ جو پاکستان نے گزشتہ 37 سالوں میں اپنی اکانومی کے اوپر جو شاک برداشت کیا ہے, کیا یہ جو طالبان ہیں, افغان طالبان یہ چاہتے ہیں کہ پاکستان مسلسل ان کی میزبانی کرتے ہوئے اسی اکنامک کرائسس سے گزرتا رہے؟
جی, آپ کی جہاں تک اکنامک شاک کی بات ہے, ساری دنیا کی جو اکیڈیمک ورلڈ ہے وہ یہ دیکھ رہے ہیں کہ کیا آیا جو بارانگزین ہوتے ہیں وہ ایک ملک کے اوپر ایک برڈن کی حیثیت رہتے ہیں یا وہ ملک کی اکانومی کو کچھ کانٹریبیوٹ بھی کرتے ہیں. تو یہ بارانگزین جو ہوتے ہیں ان کی یہ ریسرچ سے ثابت ہوتا ہے کہ بارانگزین صرف برڈن نہیں ہوتے, وہ اس ملک کی اکانومی کو کنٹریبیوٹ بھی کرتے ہیں. میں آپ کو اسی چند مثالیں اگر دے دوں
جی.
یہ پاکستان میں پشاور میں بل کر حیات آباد کا جو ٹاؤن شپ ہے, یہ صرف افغانی پانی پناگزینوں کے یہاں پر آنے کی وجہ سے آباد ہوا اور یہاں پہ اتنا کامیاب ٹاؤن شپ میں اس کا شمار ہوا. اس کے علاوہ پشاور کی اکانومی کو ان کے کافی پازیٹیو کنٹریبیوشن ہے ان لوگوں کا. یہ تو ایک اکنامک سطح پہ جو اگر ہم دیکھیں کہ آئے ان کا صرف پاکستان کی طرف پاکستان میں موجود ہونا ایک اکنامکلی بری چیز تھی, تو میں یہ کہوں گا کہ آن بیلنس یہ پاکستان میں ان کی موجودگی اکنامکلی بہتر رہی ہے, پاکستان کے فائدے میں رہی ہے.
سنگین شاہ, ایک سوال میں یہاں آپ سے یہ کروں گا کہ جو لوکل پاپولیشن ہے پاکستان میں, خاص طور پر خیبر پختونخوا میں, اس کا وہاں کے لوگوں کو یہ شکایت ہے کہ یہ ان کے حقوق پر ڈاکہ ہے, ان کے کاروبار پر ڈاکہ ہے, ان کے روزگار پر ڈاکہ ہے, ان کے حقوق مارے جا رہے ہیں. ان کا جو کنسرن ہے وہ کس حد تک آپ کے خیال میں درست ہے؟
جی, جہاں تک یہ کنسرن ہے, دیکھیں دو قسم کے لوگ آپ کو ملیں گے. یہ اب ہم میں یورپ میں زیادہ رہتا ہوں, آپ امریکہ میں زیادہ رہتے ہیں. یہ وہ لوگ جو کہ ایک اپرچونیٹی کو اویل کرنے میں ناکام ہو جاتے ہیں, ایک اپرچونیٹی کو حاصل کرنے میں ناکام ہو جاتے ہیں, پھر وہ کبھی یہ نہیں کہیں گے کہ اس اپرچونیٹی کو حاصل نہ کرنا میری اپنی کوتاہی تھی. وہ ہمیشہ اپنی اپرچونیٹی کو حاصل نہ کرنے کی ذمہ داری جو ہے کسی اور کو مال الزام ٹھہرائیں گے. جو پاکستان میں جو لوگ ہیں جن کے پاس سرکاری, یہ افغان مہاجرین سرکاری نوکریوں میں نہیں جا سکتے, بہت ساری ایسی جابز ہیں اور ایسی کاروبار ہیں جو کہ افغان پناہ گزین نہیں کر سکتے, وہ صرف پاکستانیوں کے لیے مقامی باشندہ ہونے کی وجہ سے ان کے لیے وہ میسر ہیں, وہ سرکاری ٹھیکوں میں وہ ٹینڈر نہیں جمع کروا سکتے, اور بہت ساری ایسی اپرچونیٹیز ہیں جو کہ افغان مہاجرین کے لیے موجود نہیں ہیں. تو پھر ان سب ریسٹرکشنز کے باوجود اگر کوئی افغان مہاجر اپنے لیے کوئی اپرچونیٹی یا تو کریٹ کرتا ہے یا ایک اپرچونیٹی اویل کرتا ہے, تو پھر اس کا مطلب یہ ہے کہ مقامی جو لوگ تھے وہ کسی وجہ سے اس اپرچونیٹی کو یا اویل کرنا نہیں چاہتے تھے یا کر ہی نہیں سکتے تھے. تو مارکیٹ کی جو اپنی اکانومی ہے, مارکیٹ کی اپنی اکانومی کے مطابق اوپن مارکیٹ میں اگر کوئی جا کر ایک چیز حاصل کرتا ہے تو پھر وہ اس کا حق بنتا ہے. اگر کسی مارکیٹ کو اگر کوئی اسکیو کرے یا کسی مارکیٹ کے اوپر لمیٹیشنز لگائے, جیسے کہ پاکستان میں آلریڈی مارکیٹ میں لمیٹیشنز ہیں, جابز مارکیٹ میں ایسی لمیٹیشنز ہیں جو کہ پاکستانیوں کے حق میں ہیں اور افغانز کے حق میں نہیں ہیں, تو ان لمیٹیشنز کے باوجود اگر کوئی افغان مہاجر اپنے لیے کوئی نوکری ڈھونڈتا ہے یا کوئی کاروبار چلاتا ہے تو پھر یہ اس کا حق بنتا ہے کہ وہ اس کاروبار کو یا اس نوکری کو یا اس مزدوری کو وہ حاصل کرے, کیونکہ وہ اس نے اوپن مارکیٹ میں اپنے خلاف آڈز کے خلاف کمپٹیشن میں اس نے وہ چیز جیتی ہے. جہاں تک بات ہے کہ اگر ہم ان افغان مہاجروں کو نکال دیں تو کیا انہی جگہوں پہ اوپر جہاں پہ ان لوگوں نے اپنے لیے نوکریاں یا کاروبار بنائے تھے, کیا پاکستانی جہاں پہ انہی جگہوں پہ اسی طرح نوکریاں کرنی شروع کر دیں؟ تو یہ بھی غلط ہے. میں آپ کو ایک بات بتاتا چلوں کہ پاکستان اس وقت بہت زیادہ زر مبادلہ جو ہے قالین کی ایکسپورٹ سے کما رہا ہے, فرنیچر کی ایکسپورٹ سے کما رہا ہے, اور یہ انڈسٹری جو ہے کاٹیج انڈسٹری قالین کی اور فرنیچر کی اور چمڑے کے کام کی, یہ انڈسٹری تمام افغان مہاجرین کے اوپر چل رہی ہیں. تو یہ کہنا کہ کیا انہوں نے اگر ان لوگوں کو نکال دیا جائے گا تو جس جگہ سے اٹھیں گے اسی جگہ پہ اگزیکٹلی اسی طرح ایک پاکستانی آ کے بیٹھ جائے گا, تو یہ غلط بات ہے, کیونکہ انہوں نے اپنے لیے وہ کاروبار کی اپرچونیٹیز خود بنائی ہیں. اگر پاکستانی کے کسی پاکستانی ہمارے بھائی کا دل میں یہ ہے کہ وہ اسی طرح اس کو جاب مل جائے گی, وہ اس کے مارکیٹ مارکیٹ اس کے حق میں ہے, پاکستان اس کو سپورٹ کر رہا ہے, وہ جا کے اپنے لیے اپرچونیٹیز کریٹ کریں. یہ ایک اکنامک سائڈ کی آپ جو بات کریں, آپ دونوں اینگلس کو دیکھ رہے ہیں. اور جہاں تک ڈپلومیٹک بات کی بات ہے, اس وقت ہماری ڈپلومیٹکلی افغانستان کے ساتھ چپکلش جاری ہے. یہ چپکلش جو ہے اس وقت ڈپلومیٹک سطح پر ہے. اب یہ چپکلش اگر ہم افغانوں کو اس طرح نکالیں گے پاکستان سے, تو پھر یہ عوام کے دل تک یہ چپکلش آ جائے گی. اور یہی لوگ ہوں گے جو کل کہیں جا کے افغانستان کی فوج میں بھرتی ہوں گے, پولیس میں بھرتی ہوں گے, اور سیاست میں جائیں گے. تو ان لوگوں کے دلوں کو کھٹا کرنا, ان لوگوں کے دلوں کو, ان کے جذبات کو مجروح کرنا ہمارے لیے بہتر نہیں ہے. جو کچھ ہونا تھا وہ تو ہو چکا ہے, 30 سال 40 سال تک ہو چکا ہے. اب اگلے 4-5 سال میں ہم کیا تیر مار رہے ہیں؟
صحیح. اچھا جی, برگیڈیئر صاحب, نذیر صاحب, ایک سوال یہ پیدا ہوتا ہے کہ اس وقت اس مرحلے پر جو افغان طالبان کا یہ ایک اسٹینڈ سامنے آیا ہے کہ جی ان کے ساتھ نرمی کی جائے, تو کیا اس کی وجہ یہ نہیں ہے کہ جو طالبان کی آمد و رفت ہے ان پناہ گزینوں کے بھیس میں ہوتی ہے, اس سے ان کو سہولت ہوتی ہے, اور اس سہولت کو برقرار رکھنے کے لیے وہ اس قسم کے اسٹینڈ کو اختیار کر رہے ہیں؟
تو دیکھو, اس میں تو ظاہر ہے کہ جب بھی جنگ کے حالات ہو اور وہاں پر ریفیوجیز آتے ہو, تو جو فوج میں نارملی سکھائے بھی جاتے ہیں, پڑھائے بھی جاتے ہیں, ہر اکیڈمی میں یا ہر فوجی اس میں ادارے میں, وہ یہ ہوتا ہے کہ اس میں بیس میں تو اس قسم کے لوگ آتے ہیں اور جاتے بھی ہیں, اور اس کی سکریننگ ضروری ہوتی ہے. تو پاکستان میں اتنا عرصہ رہے ہیں, تو پاکستان کو چاہیے تھا کہ اس کے باقاعدہ سروے کر لیتے, ان کے باقاعدہ مطلب ہے کہ اس قسم کی رجسٹریشن ہوتی, ان کے بچوں کی تعداد, ان کے ساتھ آنے جانے کا, تو باقاعدہ اس کو اگر ڈاکومنٹ کیا جاتا تو ہمارے سامنے ایک جو ڈیٹا ہوتا, اس ڈیٹے کی بنیاد پر ہم کہہ سکتے تھے کہ بھائی یہ ہے اور یہ نہیں ہے. تو پھر وہ گرے وائٹ اور بلیک کا یا جیڈ بلیک کا تو فرق محسوس کیا جا سکتا تھا یا معلوم کیا جا سکتا تھا, لیکن ایسا ہوا نہیں ہے. ہم نے اس کو مطلب کہ ایک ریمڑ آ گئے بیڑوں کا, اور ہم نے ان کو ایک کھیت میں چرنے دیا اور وہ پھر ادھر ادھر پھیل گئے, کچھ اس طرح سی بات ہوئی ہے. تو ظاہر ہے کہ ایک تو یہ بات ہے, اور دوسری بات یہ ہے کہ کسی بھی بحث میں افغانستان پاکستان جو بارڈر ہے, وہ کو اگر یہ ریفیوجیز ہو یا نہ ہو, وہ تو کئی مطلب کہ ایسا بارڈر نہیں ہے جس کو مکمل طور پر سیل کیا جا سکے یا مکمل اس پر نظر یا سرویلنس اس کی جا سکے. تو یہ ایک وجہ نہیں ہے, اس میں ضرور ایسے ایلیمنٹ ہو سکتے ہیں, میں اسے انکار نہیں کر رہا, لیکن ٹوٹل اس میں سے ہونا یا ٹوٹل بلیم ان پر ڈالنا, یہ میرے خیال میں زیادتی ہوگی. دوسری بات میں یہ کہہ رہا ہوں کہ یہ جو سنگین شاہ صاحب بات کر رہے ہیں کہ ٹھیک ہے یہاں پر اپرچونیٹیز بھی لائیں, لیکن اس سے ساتھ ساتھ جو 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 کموڈیٹیز ہیں یا جو فیسلٹیز ہیں یا امینٹی سروسز ہیں, اس پر تو بوجھ پڑا ہے, اور وہ بوجھ کی وجہ سے پاکستان اس کو اس طریقے سے ہینڈل نہیں کر سکتا ہے. وہ اکانومی کے یا لوگوں کے, ظاہر ہے کہ ایک چیز کا اگر ڈیمانڈ زیادہ ہو, اس پر زیادہ لوگ پلتے ہوں, تو اس کموڈیٹی کی قیمت بڑھ جاتی ہے. دوسری بات یہ ہے کہ اگر آپ کے شہر میں آمد و رفت لوگوں کا بہت زیادہ ہو, تو وہ بھی اگر دکانیں زیادہ ہو تو اس سے بھی, تو ہر چیز کی جو ایکسس ہے, اس ایکسس سے جو لوکل پاپولیشن ہے اس پر تو اثر پڑتا ہے, اور وہ اثر لوگ ابھی زیادہ محسوس کرنے لگے ہیں. تو اس اثر کو ختم کرنے کے لیے میرے خیال میں یہ ایک بات سامنے آئی ہے کہ لوکل پاپولیشن جو ہے, یا جو پریزنٹ گورنمنٹ ہے, یا وہاں پر جو افغانستان میں جو حالات ہیں, اور ہمارے ساتھ کوئی سفارتی سطح پر بہتر نہیں ہے, تو میرے خیال میں یہ ابھی ایک کارڈ بن گیا ہے کہ اس کارڈ کو کس طریقے سے کھیلا جائے. لیکن میرے خیال میں کہ افغان حکومت کو بھی اس کا ادراک کرنا چاہیے, اور کہ پاکستان کے ساتھ اس سلسلے میں, خصوصاً جو ان کے اتنے سارے لوگوں کو پناہ دیے, تو پاکستان کے ساتھ ڈپلومیٹک ریلیشن, اور ان کے ساتھ جو 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 ڈیوائڈنگ لائن ہے, ڈیورنٹ لائن ہے, اس کے ساتھ تعاون, جو بارڈر میکینزم ہے, اس پر ساتھ ٹلنا چاہیے, نہ کہ ایک دوسرے کے خلاف بلیم گیم کرے. تو بلیم گیم میں ظاہر ہے کہ پھر اس قسم کے لوگ بھی نشانے پر آ جاتے ہیں, اور وہ ایک بہانہ اگر نہ ہو تو ایک نشانہ ضرور بن جاتا ہے.
سنگین شاہ صاحب, کیا بھی سمجھتے ہیں کہ افغان گورنمنٹ ان لوگوں کو لینے کے لیے ولنگ نہیں ہے باوجود؟
سوری جی, آپ سر اپنا سوال دوبارہ دہرائیے گا.
میرا سوال یہ ہے کہ آپ یہ سمجھتے ہیں کہ افغان گورنمنٹ ان پناہ گزینوں کو واپس لینے کے لیے باوجود تیار نہیں ہے؟
دیکھیں اگر کہیں پہ ہر پولیٹیشین وہ ہر کام کرنے کے لیے تیار ہے جس سے اس کی پاپولیرٹی میں اضافہ ہو, یہ تو ایک یونیورسل قانون ہے. تو اگر ابھی افغان پناہ گزینوں کو ابھی اگر افغانستان اس حالت میں ہو کہ وہ افغان پناہ گزینوں کو واپس لے سکے, ان کو جابس پرووائڈ کر سکے, ان کو گھر اور رہنے کی امن کے ساتھ جگہ پرووائڈ کر سکے, تو آف کورس وہ چاہیں گے کہ ان کو واپس لیں. مگر بظاہر ایسا محسوس ہو رہا ہے کہ اگر یہی لوگ جو کہ پاکستان سے واپس افغانستان جائیں گے, ان کی نوکریاں نہیں ہوں گی, ان کے پاس گھر وغیرہ یا رہنے کی کوئی اس طرح کی اور سہولتیں نہیں ہوں گی, تو اس سے افغان حکومت کے اوپر بوجھ بڑھے گا, اور جب افغان حکومت کے اوپر بوجھ بڑھے گا تو پھر لوگ افغان حکومت کے اوپر نکتہ چینی زیادہ کریں گے, اور نکتہ چینی کریں گے تو پھر افغان حکومت اس کو پسند نہیں کرے گی. تو اس وقت کی حقائق سے یہ ظاہر ہوتا ہے, جو آن گراؤنڈ ریئلٹی سے یہ ظاہر ہوتا ہے کہ جو خدشہ آپ نے ابھی ظاہر کیا کہ افغان حکومت نہیں چاہتی کہ یہ لوگ واپس افغانستان میں آئیں, کیونکہ اس وقت افغانستان کی حکومت اس معاشی طور پر اور انفراسٹرکچر کے لحاظ سے تیار نہیں ہے کہ ان کو اکوموڈیٹ کر سکے.
بہت شکریہ بریگیڈیئر سعد نذیر صاحب آپ کا. اور سامعین, اب ہم گفتگو کریں گے تھوڑی سی پاکستان کی سیاست کے حوالے سے. جیسا کہ آپ نے ایک ہماری رپورٹ بھی سنی تھی اسلام آباد سے کہ تحریک انصاف کے سربراہ نے 7 اگست سے سڑکوں پر آ کر احتجاج کرنے کا فیصلہ کیا ہے. ادھر وزیر اعظم کئی ماہ کے بعد اب اسلام آباد پہنچے ہیں, اور قائد حزب اختلاف جو ہیں قومی اسمبلی میں پیپلز پارٹی کے خورشید شاہ, انہوں نے شکایتاً یہ بات کہی ہے کہ تحریک انصاف نے سڑکوں پر مظاہروں کے لیے ان کو اعتماد میں نہیں لیا, اور جو مبصرین ہیں ان کا خیال یہ ہے کہ اس طرح سے جو اپوزیشن اب تک متحد نظر آتی تھی حکومت کے خلاف, خاص طور پر پناما لیکس کے حوالے سے, وہ منقسم ہوتی ہوئی نظر آ رہی ہے. ہمارے ساتھ تو ٹیلی فون لائن پر موجود ہیں اے زی ہلالی صاحب جو چیئرمین ہیں پولیٹیکل سائنس ڈپارٹمنٹ پشاور یونیورسٹی کے. ہلالی صاحب, آپ کیا سمجھتے ہیں کہ خورشید شاہ صاحب نے جو بات کہی ہے وہ حقائق کے قریب ہے؟
بہت بہت شکریہ جعفری صاحب. خورشید صاحب نے جو کچھ بھی کہا وہ اپنی جگہ ایک شکوہ ہے یا حقیقت ہے, لیکن ہم یہ دیکھ رہے ہیں کہ شروع دن سے جب سے پاکستان مسلم لیگ نون کی حکومت آئی ہے, اتار چڑھاؤ اور مد و جزر تو رہا ہی ہے حالات اور واقعات میں, اور تحریک انصاف کے اندر ایک ڈیسیژن میکنگ کا فقدان رہا ہے, جس وجہ سے بہت ساری چیزوں میں ابہام پیدا ہو جاتا ہے. اگر ایک چیز کے اوپر تحریک چلانی ہے اپوزیشن نے اپوزیشن کے طور پر, تو میرا خیال ہے کہ سب کو اعتماد میں لینا بڑا ضروری ہے, اور اس اعتماد سے ہی تحریکیں کامیاب ہوتی ہیں. ابہام سے یا پچیدگیوں سے یا اس میں سکورنگ کے مسئلے میں آ کر بہت سارے مسائل کھڑے ہو سکتے ہیں بجائے خود کے حکومت کے لیے کوئی مسئلہ پیدا ہو. اب تحریک انصاف نے جس چیز کو مسئلہ بنایا ہے وہاں پہ ایک آپشن بھی دیا حکومت کو کہ اگر ٹی آورز کے اوپر وہ کوئی کمیٹی بنا دیتے ہیں وزراء کی یا جو بھی مصالحین ہوں گے, تو وہ اپنی جو تحریک ہے یا جو کال دی ہے اس پہ وہ غور کر سکتے ہیں. اس کا مطلب یہ ہے کہ انہوں نے ایک ڈپلومیٹک رویہ اختیار کیا ہے کہ اگر حکومت جو ہے ان کے معاملے کو سنجیدگی سے لیتی ہے تو وہ جو ہے اس پہ غور کر سکتے ہیں, اور اس کی وجوہات بھی کچھ معروضی حالات ہیں, کوئی زمینی حقائق ہیں. پاکستان کا موسم اس وقت پورے کے پورے ملک کا سخت ترین گرم ترین جا رہا ہے, لوگ جو ہے لوڈ شیڈنگ سے تنگ ہیں. جو اصل ایشو ہیں لوگ یہ بھی دیکھ رہے ہیں کہ ان کی طرف اپوزیشن, چاہے وہ پیپلز پارٹی ہے یا تحریک انصاف ہے, اس طرف نہیں آ رہی, جس میں توانائی کا بحران جو ہے ایک سنگین ترین صورتحال اختیار کر گیا ہے. لوگوں کا مسئلہ بےروزگاری ہے, لوگوں کا مسئلہ لوڈ شیڈنگ ہے, توانائی ہے, لوگوں کا مسئلہ ٹیررزم ہے, یا لوگوں کا مسئلہ امن و امان ہے, گورننس کا مسئلہ ہے. ان کے اوپر اپوزیشن کے درمیان ہم دیکھتے ہیں کوئی شاید اتفاق ہو پوائنٹس کی حد تک, لیکن لوگوں کے اندر کے جو مسائل ہیں اس پہ یہ اتنی توجہ نہیں دیتے. پناما کو انہوں نے خوب اچھالا ہے ساری اپوزیشن نے, جبکہ لوگوں کا اس کے اندر کوئی اتنی دلچسپی نہیں تھی اخبارات کی حد تک یا میڈیا کی حد تک, لوگوں نے خوب انجوائے کیا ہے. اور اس کے ساتھ پھر اس بعد نواز شریف صاحب کی جو بیماری تھی اس کو بھی لوگوں نے ایک دلچسپی کے عنصر سے دیکھا ہے, اور اس کے بعد وہ واپس آ گئے. واپس آنے کے بعد پھر ان کی ٹانگ کی زخم کا مسئلہ آیا, तो ओपोजिशन भी एक लैतोलाल से या एक शको शुबे में शिकार है। आपस में कभी लगता है कि इनके दरमियान इत्तफाक हो रहा है, कभी लगता है कि ना इत्तफाक से और इंतशार आ गया है। तो लगता यह है कि एतमाद का फुकदान है। और फिर उसमें तहरीक इंसाफ की क़यादत ने अगरचे माजी से बहुत कुछ हासिल किया है, बड़ा सबक हासिल किया है, और वो अभी तक एक बतदरीज एक ट्रांसफॉर्मेशन से ही गुजर रही है। पार्टी के अंदर भी बड़ी तोड़फोड़ है, बड़े अंदरूनी खलफिशार हैं। पाकिस्तान की सियासत के तकाजे कुछ और जा रहे हैं। पीपल्स पार्टी इसमें बड़ी एहतियात से चल रही है। दूसरी जो पार्टीज हैं जैसे जमीयत उलमा इस्लाम है और अवामी नेशनल पार्टी है, वो चाहते हैं कि इस इशू को सड़कों पे जो है हल ना किया जाए, स्ट्रीट पावर ना लाई जाए। तो तहरीक इंसाफ की अपनी ही एक पॉलिटिक्स है और देखना ये होगा कि उसमें कितनी की वो पुख्तगी दिखाते हैं, उनके अंदर कितनी सियासी बसीरत है। तो
मैं यहाँ
अख्तियार करें, एक दूसरे के साथ जो है तावन करें, मुल्क के जो असल मसाइल है जैसे
उनकी तरफ तवज्जो दें। मैं एक मिनट यहाँ आपको रोकूंगा, डॉक्टर साहब आपको रोकूंगा। हमें ज्वाइन किया है जनाब एयर मार्शल शाहिद लतीफ साहब ने। एयर मार्शल साहब, हम आपको पहले सेगमेंट में भी लेना चाह रहे थे, कश्मीर के हवाले से हम आपसे गुफ्तगू करना चाह रहे थे, लेकिन अब पाकिस्तान की पॉलिटिक्स में गुफ्तगू हो रही है, तो मैं आपसे एक कमेंट इस बारे में भी चाहूंगा कि पाकिस्तान में जो इस वक्त अपोजिशन डिवाइडेड नजर आती है, आप क्या समझते हैं कि इसका बेनिफिट गवर्नमेंट को पहुंचेगा? शाहिद लतीफ जी, शाहिद लतीफ साहब आप मेरी आवाज सुन सकते हैं?
आपकी कट रही है।
अब आवाज आ रही है मेरी आपको साफ?
बीच में आवाज कट रही है जी, आ तो रही है, कट कट गया।
अच्छा ये बताइए मुझे कि जो इस वक्त सूरत हाल है, हम आपसे अभी कश्मीर के बारे में भी एक कमेंट लेंगे, लेकिन पहले इस वक्त हम गुफ्तगू कर रहे हैं पाकिस्तान की सियासत के बारे में। खुर्शीद शाह साहब ने जो बयान दिया है इमरान खान के बयान के जवाब में कि हम 7 अगस्त से स्ट्रीट प्रोटेस्ट करेंगे, और खुर्शीद शाह साहब ने कहा है कि हमें एतमाद में नहीं लिया गया, तो क्या डिवाइडेड अपोजिशन का फायदा गवर्नमेंट को पहुंचेगा?
देखिए ये शुरू अपोजिशन जो है उसके अंदर इस तरह की बातचीत हो रही है, और बीच में पीपल्स पार्टी में भी मुख्तलिफ तरह के बयान आते रहे हैं। यानी एक तरफ हमने देखा कि एतजाज अहसन साहब जो है वो बाकायदा कहते रहे कि जी हम भी उस धरने का भी हिस्सा होंगे, और जो सड़कों पे आना है उसमें पीडीआई के भी साथ होंगे, जबकि पीपल्स पार्टी के और जो रैंक्स हैं उनमें से ये बयान इस तरह का नहीं आया। और उन्होंने शायद बल्कि ये कहा कि जी हम जो इस तरह की प्रोटेस्ट हैं उसका हिस्सा नहीं बनेंगे। तो मैं ये समझ रहा हूँ कि ये आज नई बात नहीं है, ये पहले दिन से ही ऐसी चीज चल रही है। वो इत्तफाक और इत्तहाद जो अपोजिशन में होना चाहिए इकट्ठे होने के लिए, वो इनमें नजर नहीं आया, मगर यूं लगता है कि वो उस तरह का इत्तफाक पैदा हो या ना हो। जहां तक पीटीआई का ताल्लुक है, इमरान खान जो है पहले दिन से बड़े क्लियर हैं, और वो इसीलिए उन्होंने अभी अनाउंस कर दिया, तो उनको कुछ ना कुछ तो ऐसी चीज नजर आई होगी जिसके तहत उन्होंने अपोजिशन को साथ मिलाने के लिए मजीद जो है वो वक्त जाया नहीं किया। तो मैं समझता हूँ कि अपोजिशन ही का फर्ज बनता है, खासकर पीपल्स पार्टी का, कि जब से ये मामला शुरू हुआ, और खासकर अगर उनके बहुत बड़े लीडर एतजाज अहसन साहब जो हैं वो तो ऑन रिकॉर्ड ये कह चुके हैं कि जी हम बिल्कुल ये जो एहतजाज होगा इसका हिस्सा होंगे, तो फिर उनका फर्ज बनता है कि इस पर मजबूती से कायम रहें, और अगर ऐसा वो नहीं करते तो आवाम में उन्हीं के लिए एक मैं समझता हूँ कि मुसीबत या उनके लिए मुश्किल पैदा होगी, क्योंकि ये पीपल्स पार्टी है जिसको अब अपना नाम बनाना है। ओवर अ पीरियड ऑफ टाइम उनके ग्राफ में, मकबूलियत के ग्राफ में कमी आई है, और यही वजह है कि उन्होंने अपोजिशन में अब खड़ा होना जो है वो मुनासिब समझ लिया, ताकि लोगों में उनका एतमाद बने और सारी अपोजिशन के साथ मिलकर वो ये जाहिर करें कि जी वो सारी जमातों का हिस्सा है। और जो आम तौर पे आवाम में ये एहसास पाया जाता है कि ये पनामा लीक्स हैं, इसकी बाकायदा तफ्तीश होनी चाहिए, वो उसमें संजीदगी से सबके साथ मिलकर चल रहे हैं।
तो एक आखिरी कमेंट आपका ये, और फरमाइए मुझे एक मिनट की, मैं کہ کیا اب وہ بیٹل لائن سے ڈرا ہو گئی ہیں؟ وزیر اعظم بھی اب اسلام آباد پہنچ چکے ہیں، عمران خان نے اپنا فیصلہ کر لیا، پیپلز پارٹی نے اپنا موقف دے دیا، تو اب آئندہ ہفتوں یا مہینوں کا آپ کیا سینریو دیکھتے ہیں؟
جی، بیٹل لائن سے ڈرا ہو گئی، اور خاص کر جہاں تک میں نے کہا کہ پی ٹی آئی کا تعلق ہے، وہ اس معاملے میں بالکل سنجیدہ ہے، اور اگر ان کے ساتھ دوسری جماعتیں ملتی ہیں تو اس میں طاقت پیدا ہوگی جو بھی احتجاج کرنے جا رہے ہیں، اور اگر ساری جماعتیں اکٹھی نہیں کھڑی ہوتی تو پھر دیکھنا ہوگا کہ عوام جو ہے عمران خان کے ساتھ کس حد تک باہر آتی ہے، اور کیا اس کے اندر وہ جان ڈالنے کے لیے خود کو اس قابل سمجھتے ہیں کہ اکیلے ہی وہ اپنا احتجاج اس حد طرح کریں کہ حکومت سے دباؤ ڈالا جائے اور یہ جو پاناما لیکس والا معاملہ ہے اس کو اس کے منطقی انجام تک پہنچایا جائے۔
بے انتہا شکریہ ایئر مارشل شاہد لطیف صاحب اور جناب پروفیسر عزیز علی صاحب، آپ دونوں صاحبان کا بہت شکریہ۔ ہم ایک بریک لیں گے، جس کے بعد ہم گفتگو کریں گے ترکی کے بارے میں اور امریکہ کی صدارتی سیاست کے بارے میں۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
ویلکم بیک صاحبان۔ ترکی میں جمعے کے روز کی ناکام بغاوت کے بعد اب ترک صدر نے 3 مہینے کے لیے ہنگامی حالت نافذ کر دی ہے، اور مبصرین کا خیال یہ ہے کہ انہوں نے اپنے مخالفین کو مزید تطہیر کرنے کے لیے اقدام کیا ہے۔ ادھر صورتحال یہ ہے کہ اب تک 9,000 سے زیادہ لوگ گرفتار ہو چکے ہیں، جن میں 6,000 فوجی ہیں، اور 50,000 سے زیادہ ملازموں سے استعفی طلب کیے گئے ہیں۔ عارف انصار صاحب، یہ اب ترکی میں کیا پوری سیاست جو ہے وہ مخالفین کی تطہیر کی جانب اس کا رخ ہے؟ عارف انصار صاحب آپ لائن پر ہیں؟
جی جی جعفر صاحب، ایسا لگتا ہے کہ یہ اکراس دا بورڈ اب وہ کر رہے ہیں اقدامات، اور اس میں جس طریقے سے اقدامات ہو رہے ہیں وہ لگتا ہے ایسے ہی کہ اوور بورڈ جا رہے ہیں۔ جس چیز کے پہلے خطرات تھے یا جن کے خلاف گریونسز تھی، یہ کوپ اٹیمپٹ کے بعد جو ہے وہ فل فلیج صفایا لگتا کرنے کا عزم ہے، اور جو کہ خطرناک کانسیکوینسز رکھ سکتا ہے فیوچر میں۔
تو آپ یہ سمجھتے ہیں سنگین شاہ صاحب کہ کیا اس کے نتائج جو اس کے برعکس نکلیں گے جو توقع کی جا رہی تھی، کہ وہاں پر ایک مستحکم حکومت قائم ہوگی اس انقلاب کے ناکام ہونے کے نتیجے میں، پھر وہاں پر ابھی بھی اندرونی شورشیں جاری رہیں گی اسی طرح سے؟
جہاں تک ترکی کا معاملہ ہے، وہاں پہ دو پاور سینٹرز ہیں۔ ایک پاور سینٹر جو ہے وہ سیکولرسٹ ہیں، جن کے ساتھ آرمی کافی حد تک ملی ہوئی ہے۔ دوسرا پاور سیکٹر جو ہے وہ اسلام پسند تنظیمیں اور عوام کا وہ حصہ جو کہ اسلام پسند ہیں، یہ دو سیکٹرز ہیں۔ تو جو اسلام پسند عوام کا جو سیکٹر ہے، اس میں جو ایک تو اے کے پی پارٹی ہے، اور اس کے ساتھ ساتھ ایک حزبت تنظیم ہے جو کہ محمد مرسی نے شروع کی تھی، اور آج کل اس کے رہنما جو ہیں وہ فتح اللہ گلن ہیں، جو کہ پینسلوینیا میں رہتے ہیں، سیلف امپوز ایگزائل پینسلوینیا میں رہتے ہیں، ان کے ساتھ ہیں۔ اب اس وقت جو ترکی کی حکومت ہے وہ بیک وقت دو محاذوں کے اوپر لڑ رہی ہے۔ ایک تو گلن صاحب پہلے اے کے پی پارٹی کے ساتھ شامل تھے، انہوں نے اس کی امداد کی، ان کے بنانے میں بھی ان کا کردار تھا، مگر تھوڑی دیر بعد ان کی اب محمد اردگان صاحب کے ساتھ پاور اسٹرگل میں ان کی چکلے شادی اور ان کے راستے مختلف ہو گئے۔ اس کے بعد سے اب یہ اردگان صاحب جو ہیں وہ اپنے پاور بیس کو مستحکم کرنے کے لیے حزبت تنظیم جو ہے، حزبت موومنٹ جو ہے جو کہ گلن صاحب چلا رہے ہیں، اس کے خلاف کام کر رہے تھے۔ اب جب کو ہوا ترکی میں، تو کو میں بظاہر جو بیانات سامنے آئے وہ بیانات ایسے تھے کہ جس سے لگ ایسے رہا تھا کہ کو جو تھا وہ سیکولرسٹ جو اپوزیشن تھی اس نے کیا ہو، مگر اس کے ساتھ ساتھ لوگ یہ بھی کہتے تھے کہ اس کو میں شاید گلن صاحب کا جو کہ اسلامسٹ سائڈ ہے مگر اردگان صاحب کی مخالف ہے، ان کا بھی ہاتھ ہو۔ اور تیسری طرف یہ سوچ تھی کہ یہ شاید एक तुर्की हुकूमत की तरफ से एक ड्रामा है जिसके जरिए वो अपनी अपोजिशन को कुचलना चाहते हैं। अब इन तीनों में से हकाइक का तो इतना खास अभी इल्म नहीं है,
लेकिन
ये कहा जाता है कि ये एक एक्चुअल कू था, एक एक्चुअल बगावत थी जो कि लोगों ने की, आर्मी ने की, मगर अब उस बगावत के नतीजे में हुकूमत जो है तुर्की की वो
फायदा उठा रही है उससे,
दोनों उसकी अपोजिशन जो है उसको कुचलना चाहती है,
सेकुलरिस्ट
को भी और उनके इस्लाम पसंद जो उनके अपोजिशन है फतेहुल्ला गुलन की तंजीम है उसको भी अब कुचलना चाहती है।
अच्छा आरिफ अंसार साहब, बहुत इख्तसार साथ ये बताइए कि अब अगर ये जो इकदाम कर रहे हैं तुर्की के सदर साहब, क्या इसके कुछ रिपरकेशंस भी होंगे नेटो के सिलसिले में या यूरोपीय यूनियन के सिलसिले में?
जी बिल्कुल वो होंगे, क्योंकि अब वो मिलिट्री के खिलाफ जिस तरीके से इकदाम लिए जा रहे हैं तो उसका बैकलैश तो जारी बात होगा, और जारी बात है नेटो का जो बाती है बात तो उसमें भी मिलिट्री का किरदार ज्यादा है तो उस पर इम्पेक्ट पड़ेगा। अभी जारी बात है ये इवॉल्व हो रही है सिचुएशन, और जैसे आपको पता है कि EU और तुर्की और जो सीरिया क्राइसिस माइग्रेशन से रिलेटेड रेफ्यूजीज का जो उसमें भी तुर्की का अहम रोल है, तो बहुत सारे सवाल उठ रहे हैं। लेकिन जिस तरीके से इकदाम किए जा रहे हैं उससे लगता है कि मिलिट्री को काफी मेरा ख्याल है नुकसान, उसकी जो ऐसा इंस्टीट्यूशन है उसमें कमजोरी वाकई हो सकती
है। अमरीका की सियासत के बारे में हमारे साथ ताबिंदा मौजूद है टेलीफोन लाइन पर। ताबिंदा जरा ये बताइए क्या सूरत हाल है रिपब्लिकन कन्वेंशन में अब इस वक्त?
शुक्रिया कमर अब्बास जाफरी साहब। रिपब्लिकन कन्वेंशन का आज आखिरी दिन है, आज डोनाल्ड ट्रंप साहब खिताब करेंगे। अभी इससे पहले वो जो पहले दो दिन थे कन्वेंशन की प्रोसीडिंग्स के, दो दिन वो आए स्टेज पर, पहले दिन भी उन्होंने बात की, दूसरे दिन भी उन्होंने अपनी, पहले दिन उन्होंने अपनी सिर्फ फैलिया था इंट्रोडक्शन कराने के लिए वो स्टेज पर आए, अगले दिन भी वो आए कुछ देर के लिए, कल भी वो कल मौजूद थे कन्वेंशन हॉल में, मगर जो स्पीच है उनकी जो बाकायदा वो आज रात को मुतवक्के है, और उसमें ये कहा जा रहा है कि खारजा पॉलिसी के हवाले से कुछ बात होगी। उन्होंने न्यूयॉर्क टाइम्स को एक इंटरव्यू दिया है आप इस स्पीच से पहले, जिसमें उन्होंने पहली मरतबा खारजा पॉलिसी के हवाले से कुछ बातें की हैं। उन्होंने अभी आप तुर्की की बात कर रहे थे तो उन्होंने तुर्की में जो बगावत से फौजी बगावत से निपटने में तैयब अर्दोगान जो तुर्की के सदर हैं उनकी उनको उनका उनकी जो उनका जो एटीट्यूड पॉलिसी रही है उसको उन्होंने सराहा है। इसके अलावा उन्होंने नेटो के हवाले से बात की है उस इंटरव्यू के अंदर।
अच्छा।
कि नेटो के जो इत्तेहाद है उसके मुल्कों को अपना हिस्सा अपनी जो जिम्मेदारी है वो अदा करनी होगी, उसके बाद वो अमरीका की तरफ देखेंगे कि कहीं पर अमरीका उनको मदद देने के लिए किसी नेटो रिलेटेड मामले में आ सकता है। तो ये दो चीजें हैं जो अपडेट है जो अब तक की, मगर जो कल रात यहाँ पर कन्वेंशन में बहुत अहम कुछ तकारीर हुई, एक बड़ी अहम डेवलपमेंट ये थी कि जो डोनाल्ड ट्रंप के अब तक जो सबसे बड़े हरीफ रहे हैं
रिपब्लिकन
नामजदगी हासिल करने की दौड़ में, टेड क्रूज, कल रात को उनको मौका दिया गया था कि वो उनको एक बहुत अहम स्लॉट मिला था बोलने के लिए, वो वहां पर आए, उन्होंने डोनाल्ड ट्रंप को मुबारकबाद दी कामयाबी हासिल करने के ऊपर कि वो रिपब्लिकन पार्टी के अपने उम्मीदवार बन गए हैं, लेकिन उन्होंने डोनाल्ड ट्रंप की हिमायत का ऐलान नहीं किया और उन्होंने वोटर से कहा कि वो
बस यहीं पर आपको रोकूंगा इसलिए कि मेरे पास टाइम बहुत कम है। आरिफ अंसार साहब, मैं आपका कमेंट चाहूंगा कि उनको बुक किया गया है काफी टेड क्रूज साहब को, तो क्या समझते हैं कि आप अभी भी रिपब्लिकन पार्टी के अंदर कोई अंदरूनी खिंचाव तनाव कश्मकश मौजूद है इस मामले पर?
जी बिल्कुल मौजूद है, और ये मतलब गाहे बगाहे वो निकल के आ जाती है बात, और कल भी उसका मुजाहरा हुआ है कि रिपब्लिकन पार्टी पूरी यूनाइटेड नहीं है अभी भी और उसके अंदर डिविजन्स हैं, और असल में बात ये हो रही है कि बहुत सारे रिपब्लिकन पार्टी के जो मेंबरान हैं वो अंडर प्रेशर हैं, क्योंकि ट्रंप साहब की कामयाबी ने सबको अपने व्यूज चेंज करने पर मजबूर कर दिया
और मुतहैर भी कर दिया है।
बिल्कुल, तो उस वजह से उनकी हेजिटेशन भी है, लेकिन फिर ट्रंप साहब तो नॉमिनेट हो चुके हैं तो इसलिए रिपब्लिकन पार्टी के लिए बड़ी मुश्किल पैदा हो गई
है। संगीत शाह साहब 15 सेकंड, यूरोप में किस तरह से देखा जा रहा है इसको?
को एक हैरत के अंदाज से देखा जा रहा है, क्योंकि यूरोप में हमने भी काफी अच्छे गुल खिलाए हैं करीबी दिनों में, जैसे कि बर्तानिया में ब्रेक्जिट को वोट मिला, मगर उनको एक एंटी एस्टेब्लिशमेंट वोट को तस्वर किया जाता था। अब यहाँ में यूरोप में ये तस्वर है कि जो अमरीका में एंटी एस्टेब्लिशमेंट वोट जो कि ٹرمپ صاحب کے پیچھے اکٹھا ہوا تھا, یہاں پہ یہ تصور پایا جاتا ہے کہ وہ اب حد سے بہت آگے بات چل رہی ہے.
بہت شکریہ, بہت شکریہ سنگین شاہ صاحب,
اور ایک سنجیدہ سیاست کی طرف امریکہ کے صدر.
بہت شکریہ جناب عارف انصار صاحب. ہمارے پروگرام کا وقت ختم ہوتا ہے. ہماری آج کی پروڈیوسر تھی نیلوفر مغل, معاف کیجیے گا گلرخ, اور اب اپنے میزبان قمر عباس جعفری کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.